नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
जाजरकोटमा भएको गाड़ी दुर्घटनामा 18 जनाको ज्यान गयो, 40 जना घाइते, मोबाइलको बत्ती बालेर घाइतेको उद्धार र उपचार हुँदै।
भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरमा 1 जनाको ज्यान गयो, अर्का 1 घाइते, भारतीय सुरक्षाकर्मीले गोली नचलाएको भारतीय दूतावासको दावी।
राप्रपाबाट सरकारमा 3 जना थपिए, कमल थापा उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री।
इराकको टिक्रिटमा विवाह पार्टी भइरहेको ठाउँमा आत्मघाती बम विस्फोट, 26 जनाको ज्यान गयो, 25 जना घाइते।
र काँक्रेभिटा ट्रेनिङ सेन्टर सुनसरीमा चलिरहेको इटहरी गोल्ड कप फुटबलको फाइनलमा नेपालगंज गोल्ड कपमा सुदूरपश्चिम 11 को विजयी शुरूआत।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0557-1295-550-79-2।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। जाजरकोटको बोहरा 0 पोइन्ट नजिकै आज दिउँसो बस दुर्घटना हुँदा 18 जनाको ज्यान गएको छ। खलंगाबाट खाराका लागि छुटेको N3X2279 नम्बरको बस 0 पोइन्ट नजिकै पासगाडा खोलामा मोडबाट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका झण्डै 40 जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाउने कसैको पनि शनाखत हुन सकेको छैन। रात परेको र सिमसिम पानी पनि परिरहेकाले अहिले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। नेपाली सेना प्रहरी र स्थानीय बासिन्दाले घटनास्थलमा जेनेरेटरबाट बत्ती बालेर घाइतेहरूको उद्धार तथा खोजी कार्य गरिरहेका छन्। यसबारेमा थप जानकारी दिन जाजरकोटका उज्यालो सहकर्मी बालकुमार शर्मा टेलिफोन सम्पर्कमा हुनुहुन्छ। बालकुमारजी,
हजुर हजुर,
के भइरहेको छ अहिले? घाइतेहरूको उपचार त्यहाँ के कसरी भइरहेको छ? उद्धार कार्य कसरी भइरहेको छ?
अहिले अब जिल्ला अस्पतालको प्राङ्गणमा घाइतेहरूलाई राखिएको छ प्राङ्गणमै, र त्यहाँ अहिले विद्युत पनि बिग्रिएको थियो र साङ्ट्रिसन खोला लघु जल विद्युत आयोजन यहाँको लोकल विद्युत चाहिँ अहिले मर्मत गरेर त्यहाँ चाहिँ बत्ती मोबाइलको बत्तीबाट र बिजुलीको त्यहाँ तार पार्ने काम भइराखेको छ। त्यसरी उपचार कार्य जारी छ। अनि स्वास्थ्य कर्मीहरू पनि अब त्यहाँ थोरै भएको हुनाले अहिले ओजिटीमा रहेका स्वास्थ्य कर्मीहरूले पनि उपचार गरिराख्नु भएको छ। स्थानीय बासिन्दाले पनि सहयोग पुर्याइराख्नु भएको छ। स्थानीय मेडिकलवालाहरूले पनि सहयोग गरिराख्नु भएको छ। त्यसरी उपचार भइराखेको छ। अनि घाइतेहरूलाई अब नेपालगञ्ज लिने भनेर हेलिकप्टर आउने भनिए तापनि अहिलेसम्म आउन सकेको छैन। अहिले अँध्यारो भइराखेको छ। बजार क्षेत्रमा धेरै मान्छेहरू हुनुहुन्छ अहिले जिल्ला अस्पतालमा। त्यसै गरी घाइते जुन दुर्घटना भएको थियो त्यो ठाउँमा पनि धेरै मान्छेहरू हुनुहुन्छ। म पनि भर्खरै मात्र त्यहाँबाट यता फर्केको हो।
भर्खरै तपाईँले अघि हामीलाई जानकारी गराउनु भएको थियो कि घटनास्थलमा चाहिँ जेनेरेटरको बत्ती बालेर घाइतेहरूको उद्धार भइरहेको छ भनेर। घाइतेहरू अझै छन् त्यो दुर्घटनास्थलमा?
हजुर, घाइतेहरू अझै भएको अनुमान गरिएको छ। अब त्यो उद्धार कार्य जङ्गलमा हो, त्यसले गर्दाखेरि अब घाइतेहरू अझै 2-4 जना चाहिँ हुन सक्ने अनुमान गरिएको छ। बस एकदमै अब त्यो लगभग मोडबाट 20 मिटर जति तल चाहिँ ठोकिएर अनि सिधा चाहिँ ओह्रालो त्यो एकदम भिरालो खालको बन्जी जम्प गर्ने जस्तो ठाउँबाट सिधै खसेर तल 3 मोडदेखि तल चाहिँ पुगेको छ। लगभग 150 भन्दा बढी होला त्यो चाहिँ अन्दाजी 150 मिटरको दूरीमा चाहिँ खसेको छ। टुक्रा भएको अवस्था छ
बसको, होइन?
हजुर हजुर।
ए हुन्छ, हस् यो जानकारीको लागि तपाईँलाई धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो जाजरकोटका उज्यालो सहकर्मी बालकुमार शर्मा। त्यहाँ आज दिउँसो भएको गाडी दुर्घटनामा 18 जनाको ज्यान गएको र 40 जना घाइते भएको बारेमा जानकारी दिँदै।
कञ्चनपुरको पुनर्वास सीमा क्षेत्रमा स्थानीय बासिन्दा र भारतको सीमा सुरक्षा बल एसएसबीबी झडप हुँदा गोली लागेर 1 जनाको ज्यान गएको छ, अर्का 1 जना घाइते भएका छन्। एसएसबीको गोली लागेर पुनर्वास 8 28 वर्षका गोविन्द गौतमको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन्। गोली लागेर घाइते भएका गौतमको उपचारका क्रममा धनगढ़ीमा ज्यान गएको हो। भारतीय सुरक्षाकर्मीको लाठीले अरू केही घाइते भएका स्थानीय बासिन्दाले बताएका छन्। भारतीय सुरक्षाकर्मीले तीनजना प्रदर्शनकारीलाई नेपाली भूमिमा प्रवेश गरेर समातेर भारततिर लगेका घटनास्थलबाट उज्यालो सहकर्मी दुर्गा उपाध्यायले जनाएकी छिन्। नेपाली भूमिमा स्थानीय बासिन्दाले कलवट बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले कलवट बनाएको ठाउँ भारतको भएको भन्दै स्थानीय बासिन्दालाई रोकेका थिए। त्यसपछि विवाद शुरू भएको थियो। विवादपछि गएराती भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आएर नेपालीलाई कुटपिट पनि गरेका छन्। त्यसको विरोधमा स्थानीय बासिन्दाले आज बिहानैदेखि सीमा क्षेत्रमा प्रदर्शन गरेका छन्। दिउँसो प्रदर्शन भइरहेको का बेला उज्यालोका कैलाली सहकर्मी शिवराज भट्ट पुनर्वासमै पुग्नु भएको थियो।
गोविन्द गौतम पुनर्वास नगरपालिका नम्बर 8 का बासिन्दा हुन्। उहाँलाई भारतीय प्रहरीको गोली लागेर उहाँको मृत्यु भइसकेको छ। धनगढी स्थित सिपी अस्पतालमा पुगाउनुभन्दा अगावै बाटोमा उहाँको ज्यान गइसकेको छ। अहिले नेपालतिर र भारततिर दुवैतिरको जनता र दुवैतिरको सुरक्षा कर्मीहरू यहाँ तैनात छन्। नेपालको जनपद प्रहरी, सशस्त्र प्रहरी लगायतको ठूलो संख्यामा झन्डै 350 को संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली यहाँ प्रचालित गरिएको छ। फेरि जुन कलवट बनाउने नेपाली गाविसबाट नगरपालिकाबाट कलवट बनाउने बजेट पास भएको रहेछ र त्यहाँनिर कलवट बनाउन दिएन, यो भारतीय सीमा क्षेत्रमा पर्छ भनेर भारतीय पक्षले बनाउन नदिएको भन्ने बुझिएको छ। त्यसमा चारवटा ह्युम पाइप राखेर ह्युम पाइपको माथि ग्राइबल गरेर वारपार गर्न सजिलो हुन्छ भन्ने सहमति अनुसार नेपालीहरूले त्यहाँ ह्युम पाइप राखेर यो बनाएको देखिन्छ यहाँनिर। र त्यो ह्युम पाइपको माथि ग्राइबल हाल्ने बेलामा राति नै भारतीय सुरक्षाकर्मीहरूले यो हाम्रो सीमा क्षेत्रमा पर्छ, गुगल म्यापले यो भारतमा परेको देखायो भनेर बनाएको त्यो अस्थायी कलवट पनि राति भत्काइदिएपछि यहाँ तनाव सिर्जना भएको देखिन्छ। र नेपालीहरूको भनाइलाई आधार मान्ने हो भनेपछि जुन ठाउँमा अहिले तनाव भइरहेको छ त्यो ठाउँभन्दा अझै 50-60 मिटर भित्रपट्टि नेपाल भारतको सीमा पिलर छ भन्ने जानकारी भएको छ। यो भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको भन्ने स्थानीयवासीले आरोप लगाएका छन्।
उहाँ हुनुहुन्थ्यो उज्यालोका कैलाली सहकर्मी शिवराज भट्ट। कञ्चनपुरको पुनर्वासमा भएको तनावका बारेमा जानकारी दिँदै कञ्चनपुरको पुनर्वास क्षेत्रमा भएको घटनाबारे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र उहाँका भारतीय समकक्षी आकाशदीपले बैठक बसेर आज तीन बुँदे सहमति गर्नुभएको छ। छलफलका क्रममा संयुक्त सर्वे टोलीले सीमा विवादबारे अध्ययन गर्ने, आउँदा दिनमा सीमा सम्बन्धी विवाद आए माथिल्लो निकायमा रिपोर्टिङ गर्ने तथा एसएसबीको गोली लागेर नेपालको नागरिकको ज्यान गएको घटनाबारे छानबिन गर्ने र दोषी पाइए क्षतिपूर्ति दिने सहमति भएको छ। भारतीय पक्षले एसएसबीको गोली लागेर नेपालीको ज्यान गएको अस्वीकार गर्दै आएको छ। यो तीन बुँदे सहमतिपछि सीमामा भइरहेको तनाव भने अहिले केही कम भएको छ।
भारतले सीमा क्षेत्रमा तैनात भारतीय सुरक्षाकर्मीले कुनै फायरिङ नगरेको दावी गरेको छ। काठमाडौँमा रहेको भारतीय दूतावासले विज्ञप्ति निकालेर कञ्चनपुरमा एसएसबीले गोली नचलाएको दावी गरेको हो। सीमा क्षेत्रमा शान्ति कायम गर्नुपर्नेमा जोड़ दिँदै भारतले कुनै पनि निर्माणको काम गर्नुपूर्व दुवै देशका सर्वे अधिकारीले सीमा क्षेत्रको पिल्लरबारे छलफल गर्नुपर्नेमा जोड़ दिएको छ। आफ्ना स्थानीय अधिकारीलाई उत्पन्न अवस्था सामान्य बनाउन सहकार्य गर्न पनि निर्देशन दिएको भारतीय दूतावासले स्पष्ट पारेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनजना मन्त्री थपेर मन्त्री परिषद विस्तार गर्नुभएको छ। उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उप प्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री तथा दिलनाथ गिरीलाई मन्त्री र परशुराम तामाङलाई राज्यमन्त्री नियुक्त गर्नुभएको छ। उप प्रधानमन्त्री थापाको शपथ अहिले राष्ट्रपति भवन शीतल निवासमा भइरहेको छ। प्रधानमन्त्री प्रचण्ड र सरकारको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पटक पटकको आग्रहलाई सकारात्मक रूपमा लिँदै थप तीन मन्त्री सरकारमा पठाएको राप्रपाले जनाएको छ। समयमा चुनाव गर्न र संविधान कार्यान्वयनको सुनिश्चितताका लागि सरकारमा थप मन्त्री पठाएको राप्रपाले विज्ञप्ति निकालेर स्पष्ट पारेको छ। कमल थापाले सम्हाल्न लागेको स्थानीय विकास मन्त्रीमा यसअघि हितराज पाण्डे हुनुहुन्थ्यो। थापा, गिरी र तामाङ थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्री परिषद 46 सदस्यीय भएको छ।
राष्ट्रिय मानवाधिकार आयोगले स्वतन्त्र अनुगमनका क्रममा अवरोध नपुर्याउन सबैसँग आग्रह गरेको छ। मानवाधिकारको संरक्षण र सम्वर्धनको संवैधानिक जिम्मेवारी पाएको राष्ट्रिय मानवाधिकार आयोगको स्वतन्त्र अनुगमनमा अवरोध हुँदै आएको भन्दै आयोगले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै अवरोध नगर्न आग्रह गरेको हो। सप्तरीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका परिवार र घाइतेलाई भेटेर फर्किँदै गर्दा आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारी नेतृत्वको टोली चढेको गाडीमा तोडफोड भएको थियो। यो घटनाले आउँदा दिनमा संवैधानिक कार्यदेश बमोजिमको कर्तव्य पूरा गर्न अवरोध सृजना हुने आयोगले बताएको छ। आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको भन्दै आयोगले दलबाट आफ्नो अधिकारको उपभोग गर्ने क्रममा कर्तव्यको पाटोलाई बेवास्ता गर्दा यस्ता घटना दोहोरिरहने बताएको छ। अनुगमन टोलीमाथि आक्रमण गर्नेलाई कार्यवाही गर्न पनि आयोगले सरकारसँग माग गरेको छ।
संघीय गठबन्धनले काठमाडौँसहित देशका विभिन्न ठाउँमा आज प्रदर्शन गरेको छ। गएको सोमबार सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको ज्यान गएको विरोधमा संघीय गठबन्धनले जिल्ला सदरमुकामहरूमा प्रदर्शन गरेको हो। गठबन्धनले काठमाडौँमा भने भिरकुटी मण्डपदेखि माइतीघर मण्डलासम्म र्याली गरेको छ। र्यालीका सहभागीहरूले संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने साथै स्थानीय तहको चुनावको घोषणा फिर्ता गर्नुपर्ने माग गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नगराउने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने बताउनु भएको छ। काठमाडौँमा एमाले गरेको कार्यकर्ता भेलामा ओलीले चुनाव नगराउन कुनै पनि बाहनाबाजी गर्न नपाइने बताउनुभयो। उहाँले चुनाव नगर्ने कुरा एमालेलाई स्वीकार्य नहुने चेतावनी पनि दिनुभएको छ। ओलीले सत्तापक्षबाटै विपक्षीका सभा सम्मेलनमा आक्रमण भइरहेको भन्दै यो आपराधिक गतिविधि भएको पनि आरोप लगाउनुभयो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो क्विज, आजको प्रश्न।
गुरुत्व आकर्षण बल पत्ता लगाउने वैज्ञानिकको नाम के हो?
ए आइज्याक न्यूटन, बी ग्यालिलियो ग्यालिली।
यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले जाजरकोटमा भएको गाड़ी दुर्घटनामा 18 जनाको ज्यान गयो, भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरमा 1 जनाको ज्यान गयो, अर्का 1 घाइते, राप्रपाबाट सरकारमा 3 जना थपिने लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले आउँदो वर्षदेखि मृगौला प्रत्यारोपण सेवा पनि निशुल्क गर्ने भएको छ। विश्व मृगौला दिवसका अवसरमा मानव अंग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले काठमाडौँमा गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्यकर कोषको रकम स्वास्थ्य सेवामा खर्च गर्ने गरी सरकारबाट संचालित अस्पतालबाट वैशाख 1 गतेदेखि प्रत्यारोपण निशुल्क गर्न लागि घोषणा गर्नुभयो। रोगीका लागि आवश्यक औषधि सहज बनाउन विश्वका स्थापित औषधि कम्पनीसँग छलफल भइरहेको र छिट्टै निर्णयमा पुग्ने पनि मन्त्रालयले जनाएको छ। स्थानीय तहमा नसर्ने रोगको पहिचानका लागि यसै वर्ष 1000 स्वास्थ्य चौकीमा शुरू गर्न लागि र आउँदो वर्षसम्म सबै स्वास्थ्य चौकीमा यो सेवा शुरू गरिने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वस्थ मृगौलाको लागि स्वस्थ जीवनशैली भन्ने नारासहित जनचेतनामूलक कार्यक्रम गरेर आज विश्व मृगौला दिवस मनाइएको छ। नेपालमा झण्डै 30 लाख मानिसमा कुनै न कुनै किसिमको मृगौला सम्बन्धी रोग लागेको अनुमान छ भने 3000 जनालाई हरेक वर्ष दुवै मृगौला फेल हुने गरेको पाइएको छ। मृगौला फेल हुने 90% भन्दा धेरै को केही महिनामा नै ज्यान जाने गरेको पाइएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठले बताउनुभयो। वर्षमा 1 पटक मृगौलाको परीक्षण गरी रोग लाग्नबाट बस्न सकिने डाक्टरहरूले बताएका छन्।
नेपालमा वार्षिक 3000 जना नयाँ मृगौलाका रोगी थपिने गरेको विभिन्न अध्ययनले देखाएका छन्। उनीहरू डायलासिस वा मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन्। हाम्रो दैनिक बानी व्यवहारले पनि मृगौलालाई असर गरिरहेको हुन्छ। मृगौलामा समस्या हुन नदिन के कुरामा ध्यान दिने त? मदन पौड्यालको रिपोर्ट।
अनिलको पिसाब डाक्टरहरूका अनुसार 24 घण्टामा स्वस्थ व्यक्तिले कम्तीमा 2 लिटर पिसाब फेर्नुपर्छ। मिर्गौलामा कुनै समस्या भए पिसाब कम हुँदै जान्छ भने यसको रंग पनि फरक हुन्छ। तर धेरै जसोलाई मिर्गौलामा हुने समस्याबारे शुरूआती चरणमा थाहै हुँदैन। मिर्गौला रोगकै कारण बुवा गुमाउनु भएकी गोरखा हम्सपुरकी इन्द्रा गुरुङ
किडनी चाहिँ टोटली फेल भएपछि मात्रै थाहा हुने त्यस्तो हुँदो रहेछ कि त्यसको सिम्टम भनेको अब हल्का सुनिने त्यस्तोहरू त देखा त पर्ने तर टोटली फेलै भइसकेपछि नै आउँदो रहेछ कि थाहा हुँदो रहेछ कि।
शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो। यसबाहेक मिर्गौलाले रगत बन्नका लागि आवश्यक हर्मोन पनि बनाउँछ। हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मिर्गौलाको हो। तर आवश्यकता भन्दा बढी खाँदा तौल बढ्छ। असन्तुलित खानपानसँगै धूमपान मद्यपान र व्यस्त जीवनशैली मिर्गौला रोग लाग्ने मुख्य कारण हुन्। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत डाक्टर कल्पना श्रेष्ठ
मोटोपना नै किडनी डिज रोगको अर्को एउटा कारण पनि हो भन्ने भनिएको छ। त्यसैको सिलसिलामा खानपानलाई तपाईँले जथाभावी खानुभयो भने सुगरको रोगहरू हुने अहिले बढ्दो सहरीकरण र हाम्रो अति नै व्यस्त लाइफस्टाइलले गर्दाखेरि मान्छेहरूको रोग जुन बढ्दैछ त्यही क्रममा किडनी रोग पनि त्यही अनुपातमा बढ़िरहेको छ।
मोटोपना मधुमेह र उच्च रक्तचापका बिरामीमा मिर्गौलाको समस्या बढी देखिन्छ। नेपालमा 12% मानिसलाई मधुमेह भएको तथ्याङ्क छ जसमध्ये 35-40% मिर्गौला खराब हुन्छ। त्यस्तै उच्च रक्तचाप भएका 15-20% पनि मिर्गौला खराब हुने गरेको पाइएको छ। पानी कम पिउने मात्र मिर्गौलाको रोगी हुन्छ भन्ने होइन कि लामो समयसम्म काम गर्ने पेनकिलर जस्ता औषधि पनि खानु हुँदैन। फेरि डाक्टर श्रेष्ठ
हामीले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नु पर्यो। धुम्रपान मद्यपानबाट टाढा रहनु पर्यो। कुनै पनि दीर्घ रोगी हुनुहुन्छ भने उहाँले समयमै आफ्नो मृगोलाको जाँच गराउनु पर्यो र म स्वस्थ छु भन्ने व्यक्तिले पनि कम्तीमा पनि वर्षमा एकपटक आफ्नो मृगोलाको जाँच गराउनु अति आवश्यक हुन्छ।
मृगौला स्वस्थ राख्न सन्तुलित खानपान व्यायाम र पर्याप्त पानी पिउनुपर्छ। समयमै ध्यान पुर्याउन सके मृगौला रोग निको हुन्छ। त्यसैले बेला बेलामा पिसाब र रगत जाँच गरी मृगौलाको अवस्थाबारे थाहा पाइराख्न डाक्टरको सल्लाह छ।
मृगौला बचाउने उपाय सम्बन्धी रिपोर्टपछि अब चाहिँ पाठ्य पुस्तकका कुरा गरौं। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बेलैमा पुस्तक छपाईको काम नसक्दा हरेक वर्ष जसो नै विद्यार्थीले बेलैमा पुस्तक पाउँदैनन्। पुस्तक अभावको समस्या हरेक वर्ष बल्झिन्छ तर अत्याधुनिक मेसिनको जोहो गरेर नयाँ शैक्षिक सत्र शुरू हुनु अघि नै पुस्तक छाप्न जनक शिक्षाले अहिलेसम्म पनि कुनै योजना बनाएको छैन। बरु मेसिन खरिद किन भएन भन्ने विषयमा जनक शिक्षाका पूर्व महाप्रबन्धक र वर्तमान पदाधिकारी नै एकअर्कालाई दोष दिएर उम्किन खोजिरहेका छन्। अर्जुन पोखरेलको रिपोर्ट।
यहाँको मेसिन तपाईँको 10-50 वर्ष पुराना मेसिनहरू हामी चलाइरहेका छौँ अहिले र म्यान पावर पनि त्यस्तै अब अहिले त धेरै म्यान पावर 50 वर्षभन्दा माथिको हुनुहुन्छ कि अब लेबरिस्ट काम गर्नुपर्ने होइन त्यसमा म्यान पावर अलिकति उमेर ढल्किँदै गएपछि त्यो किसिमको काम गर्न नसक्ने पनि हुँदो रहेछ। अलिकति उहाँहरूको इफिसियन्सी घटेकै हो र मेसिनको इफिसियन्सी पनि घटेकै हो।
हरेक वर्ष पुस्तक छपाईमा ढिलाइ हुनुको कारण बताउँदै हुनुहुन्थ्यो जनक शिक्षा सामग्री केन्द्रका निर्देशक कपिल देव पोखरेल। उहाँले भने झैं विद्यालय तहका पुस्तक छपाईको जिम्मा पाएको जनक शिक्षा 50 वर्षसम्म पुराना मेसिनको भरमा चलेको छ। 1 घण्टामा 30,000 पुस्तक छाप्ने मेसिन किन्न सक्ने क्षमताको जनक शिक्षा घण्टामा 3,000 मात्रै पुस्तक छाप्ने मेसिन चलाउँदैछ। पछिल्लो 4 वर्षमा जनक शिक्षाले एउटा पनि नयाँ मेसिन किनेको छैन। 14 छपाई मेसिन मध्ये धेरै पुराना छन् भने 424 कर्मचारी मध्ये आधा जसो त 50 वर्ष उमेर नागेका छन्। छपाई र बाइन्डिङसँग सम्बन्धित काम हुने जनक शिक्षामा न त नयाँ मेसिन छन् न त फटाफट काम गर्न सक्ने फुर्तिला कर्मचारी नै। जनक शिक्षाले पुस्तकको कारोबारबाटै वर्षेनी 80 करोड रुपियाँ बराबरको आमदानी गर्छ तर बढीमा 4 करोड रुपियाँ पर्ने नयाँ मेसिन किन्दैन। रकम अभावले नै आफ्नो कार्यकालमा नयाँ मेसिन किन्न नसकेको बताउनुहुन्छ जनक शिक्षा सामग्री केन्द्रका पूर्व महाप्रबन्धक अनिल कुमार झा।
लास्ट इयर हामीले पनि टेन्डर गरेका छौँ 2 छपाई मेसिन मेसिन खरिद गर्नको लागि। त्यो बेलामा बजेट अभाव छ अहिले खरिद गर्न सकिँदैन भनेर सञ्चालक समितिबाट के निर्णय भयो भने नेपाल सरकारबाट मेसिन खरिद गर्नको लागि बजेट चाहिँ ऋण या अनुदान प्राप्त भएमा वा साझा प्रकाशनबाट बाँकी बकियता असुल उप भएमा मेसिन खरिद गर्ने अहिलेलाई यो टेन्डर रद्द गरिदिने भन्ने किसिमको निर्णय भएको थियो।
कागज किन्नकै लागि 70 करोड रुपियाँ दिन सक्ने सरकार र जनक शिक्षाले समेत चाहेमा नयाँ मेसिन किन्न नसक्ने कुरै छैन। तर नयाँ मेसिन आएमा पुराना कर्मचारी कामविहीन हुने, बेलैमा पुस्तक छपाईको काम भएमा निजी प्रकाशन खाली बस्नुपर्ने लगायतका कारण मेसिन नकिनेको जनक शिक्षाकै कर्मचारी बताउँछन्। रकम नभएको बहाना देखाएर जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समिति खुलमखुला कमिशनको खेलमा लागेको पनि केही कर्मचारीको आरोप छ। यसपटक पनि दुईवटा मेसिन किन्नको लागि यसै महिनामा टेन्डर आह्वान गर्ने तयारी छ, तर अन्तिम समयमा के बहाना बन्ने हुन् त्यो थाहा छैन। 10-12 करोड रुपियाँ खर्च गरेर 2-4 अत्याधुनिक मेसिन ल्याएमा 10 वर्षसम्म ढुक्कले बेलैमा पुस्तक छाप्न सकिन्छ, तर नयाँ मेसिन किन्ने विषय जनक शिक्षा मन्त्रालय अर्थ मन्त्रालयको प्राथमिकतामा कहिल्यै पनि पर्दैन। यसअघिका नेतृत्वले पैसा हुँदाहुँदै पनि मेसिन नकिनेको आरोप लगाउनुहुन्छ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका निर्देशक कपिल देव पोखरेल।
4 वर्षमा चाहिँ हामीले मेसिन खरिद गर्ने प्रयासै गरेनौँ, किनभने त्यो बेलाको व्यवस्थापकले प्रयास गर्नु भएन, न त किनिन्थ्यो।
बजेटको कुरा हो मुख्य कुरा कि अब
होइन, त्यस्तो होइन, त्यो समस्या छैन, केही पनि होइन, उहाँले त्यो गर्नै नखोजेर मात्रै हो, न त बजेट पनि समस्या होइन। किताब बेचेर हामी 60-65 करोड 70 करोड यसमा 79 करोड किताब बेच्यौँ हामीले, त्यसबाट 7 करोड
सबैतिरका कुरा बुझ्दा जनक शिक्षाले चाहने हो भने नयाँ मेसिन किन्ने पैसा जोहो गर्न गाह्रो छैन, तर पैसा अभावको बनावटी कारण देखाएर नयाँ मेसिन नकिन्ने र पुस्तक छपाईमा ढिलाइ गर्दा हरेक वर्ष विद्यार्थीले पुस्तक अभावको मार खेप्दै आएका छन्।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ, फोन नम्बर 41-07-007, 98-5-11-72-194,
41-07-007, 98-5-11-72-194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
Come once, you'll certainly be benefited।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजान स्थानीय तहको चुनाव अपरिहार्य रहेको बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले लोकतन्त्र संस्थागत गर्न चुनावको विकल्प नभएको भन्दै घोषणामा लोकतन्त्रलाई स्वीकारे पनि लोकतान्त्रिक संस्कृतिको निर्माण र अवलम्बन गर्ने पक्षमा समस्या रहेको बताउनुभयो।
दोलखाको झेरनी सामुदायिक वन उपभोक्ता समूहले कालिन्चोक केबल कार निर्माण कार्य तत्काल रोक्न माग गरेको छ। सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी नेपाल सरकारको पूर्व स्वीकृति बिना केबलकार निर्माण थालेको भन्दै उपभोक्ता समूहले निर्माण कार्य रोक्न सम्बन्धित निकायको ध्यान आकर्षण गराएको छ। केबलकार निर्माण कम्पनी कालिन्चोक दर्शन प्रालीले भने केबलकार निर्माण गर्न लागि जग्गा गुठी संस्थानको नाममा रहेको र आफूहरूले गुठीसँग सम्झौता गरेको दावी गर्दै केबलकार निर्माण कार्य जारी राखेको छ।
भोजपुरको उत्तरी कुलुङ गाविस पाँचका तीन दाजुभाइले आफ्ना स्वर्गीय आमा बुवाको स्मृतिमा विद्यालयमा पक्की छात्रावास भवन निर्माण गरिदिने भएका छन्। रमेश कार्की, अर्जुन कार्की र विदुर कार्कीले वीरेन्द्र माविमा आफ्ना स्वर्गीय बुवा लोकबहादुर कार्की र आमा थलीमाया कार्कीको नाममा 50 लाख रूपियाँको लागतमा दुई तले पक्की छात्रावास भवन निर्माण गरिदिन लाग्नु भएको हो। भवन निर्माणपछि आमा बुवाको नाम मिलाएर लोकथली छात्रावासको नामाकरण गरिने छोरा अर्जुन कार्कीले जानकारी दिनुभयो।
बैतडीमा जनता आवास कार्यक्रम अन्तर्गत 500 घर बन्ने भएका छन्। जनता आवास कार्यक्रम अन्तर्गत बैतडीका 13 गाविस र 2 नगरपालिकामा दलित समुदायका नागरिकका लागि 500 घर निर्माण गर्न लागि हो। बैतडीमा दलित समुदायका लागि घर निर्माण हुने र त्यसका लागि राष्ट्रिय दलित आयोगबाट परिचय पत्र पाएको हुनुपर्ने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर एक नेपालीको ज्यान गएकोमा धेरै साथीले हाम्रो फेसबुक पेजमा टिप्पणी गर्नुभएको छ।
नब्स गौतमले लेख्नु भएको छ, कुर्सीमै रमाउनेहरूले आज कञ्चनपुरको सीमा क्षेत्रमा भएको घटना थाहा पाए कि पाएनन्। नागरिकले कहिलेसम्म भारतको ज्यादती सहिरहने? कि देशको सीमामा पर्खाल लगाउने ट्रम्प नै चाहिने हो?
निराजन केरुङ लेख्नुहुन्छ, नेपालभित्रै आपसमै लडिरहेको कुरा छिमेकीले पत्तो पाइसक्यो, त्यसैले सीमामा अधिकार देखाउन थालिसक्यो। काम नलाग्ने ठाउँमा शक्ति प्रदर्शन र नाराबाजी गर्नुभन्दा सीमा सुरक्षाका लागि काम गर्न पाए राम्रो हुन्थ्यो कि।
रोशन राईले लेख्नु भएको छ, नेपालको सीमामा भारतले गरेको ज्यादती अन्तर्राष्ट्रिय समुदायले पनि देखोस् अनि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह नेपालीको शान्तिपूर्ण बाँच्न पाउने अधिकार स्थापित गरिदियोस्।
दलहरू बीचको विवादबारे जानी अहमद शेखले फेसबुकमा लेख्नु भएको छ, एउटा छोरा अदुवा हालेर पकाएको खाना खाँदै नखाने, अर्को छोरा अदुवा नहाले खाँदै नखाने, अनि त्यसको पीड़ा चाहिँ आमालाई। अहिले यस्तै भएको छ हाम्रो देशको अवस्था। एउटा पार्टीलाई मेची महाकाली कार्यक्रम नगरी नहुने, अर्को पार्टीलाई कुनै हालतमा पनि रोक्नुपर्ने, यस्तैको शिकार भएका छौं हामी नागरिक। त्यसैले सबैले आफ्नो अडान छोडेर सहमति खोजौं।
अनि सुदर्शन अवस्थी फेसबुकमै लेख्नुहुन्छ, स्थानीय तहको चुनाव तोकिएको समयमै भए देशको समृद्धिको ढोका खुल्छ, कुनै पनि बहानामा चुनावको मिति सारिनु हुँदैन, मधेसको समस्या वार्ताको माध्यमबाट टुङ्ग्याउनु पर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सुनिता पहरी। अब एउटा विदेशको खबर। इराकको टिक्रिटमा एउटा विवाह पार्टीमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा 26 ज्यान गएको छ, अरू 25 घाइते भएका छन्। विवाह पार्टीमा 2 युवाले आफूलाई नै विस्फोट गराएको बीबीसीले जनाएको छ। इस्लामिक स्टेट आईएसले विस्फोटको जिम्मेवारी लिएको छ। ज्यान गुमाउनेमा अधिकांश बालबालिका छन्।
नेपाल दर्पणमा अब केही खेल खबर। झापाको काँकडभिट्टा ट्रेनिङ सेन्टर सुनसरीमा चलिरहेको इटहरी गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। आज भएको खेलमा काठमाडौँको बोयज युनियन क्लबलाई 2-0 हराउँदै काँकडभिट्टा ट्रेनिङ सेन्टर फाइनलमा पुगेको हो। उसले उपाधिका लागि पर्सि शनिबार एपीएफ पूर्वाञ्चलसित खेल्नेछ। यस्तै दोस्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगितामा सुदूरपश्चिम 11 विजयी शुरूआत गरेको छ। बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगंजमा भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चलले आज भारतको दिल्ली युनाइटेडलाई 1-0 हराएको छ। उसका लागि रायनले विजयी गोल गरे। प्रतियोगितामा भोलि नेपाल पुलिस क्लब र नेपालगंज 11 बीच खेल हुनेछ।
विश्व फुटबल वरियतामा नेपाल 3 स्थानमाथि उक्लिएको छ। विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल 3 स्थान उक्लिँदै 170 स्थानमा पुगेको हो। दक्षिण एसियाली देशमा भने नेपाल 4 स्थानमा छ। दक्षिण एसियामा भारत पहिलो, मालदिव्स दोस्रो, अफगानिस्तान तेस्रो, भूटान 5 र बंगलादेश 6 स्थानमा छन्। यस्तै श्रीलंका 7 र पाकिस्तान 4 छ। विश्व वरियतामा अर्जेन्टिना पहिलो, ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छन्
र आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा नेपालसँग खेल्ने केन्याको टीम काठमाडौँ आउँदैछ। भारतको बरोडामा चारवटा अभ्यास खेल खेलेको केन्याली टीम त्रिभुवन विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। केही बेरमा आइपुग्ने केन्याको टीमले नेपालसँग पर्सि शनिबार र आउँदो सोमबार खेल्नेछ। केन्या र नेपाली दुवै टोलीले भोलि किर्तिपुरमै अभ्यास गर्नेछन्। नेपाल आफूभन्दा दुई अंक बढ़िरहेको केन्यालाई घरेलु मैदानमा हराएर प्रतियोगिताको अंक तालिकामा माथि उक्लिने दाउमा रहेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जाजरकोटमा भएको गाड़ी दुर्घटनामा 18 जनाको ज्यान गयो, 40 जना घाइते। मोबाइलको बत्ती बालेर घाइतेको उद्धार र उपचार हुँदै।
भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरमा 1 जनाको ज्यान गयो, अर्का 1 घाइते। भारतीय सुरक्षाकर्मीले गोली नचलाएको भारतीय दूतावासको दावी।
राप्रपाबाट सरकारमा 3 जना थपिए, कमल थापा उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री।
इराकको टिक्रिटमा विवाह पार्टी भइरहेको ठाउँमा आत्मघाती बम विस्फोट, 26 जनाको ज्यान गयो, 25 जना घाइते।
र काँकरभिट्टा ट्रेनिङ सेन्टर सुनसरीमा चलिरहेको इटहरी गोल्ड कप फुटबलको फाइनलमा नेपालगंज गोल्ड कपमा सुदूरपश्चिम 11 को विजयी शुरूआत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी मोहन पौडेल र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।